यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सरकारका कामको समीक्षा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मन्त्री र सचिवहरू सहितको बैठक आह्वान। केही दिन यता बढ़ेको चिसोले मुलुकका विभिन्न भागको जनजीवन प्रभावित। र इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाह बीच युद्धविरामको सम्झौता। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामको त्रैमासिक समीक्षा गर्न मन्त्री र सचिवहरूलाई बैठकमा बोलाउनु भएको छ। प्रधानमन्त्री ओलीले सरकारका कामको त्रैमासिक समीक्षाका लागि सबै मन्त्री र मन्त्रालयका सचिवहरू सहभागी हुने गरी बैठक बोलाउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठक अहिले केही बेरमा सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बस्नेछ। बैठकमा चालू आर्थिक वर्षमा सरकारले गरेका कामहरूको समीक्षा हुनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै इतिहास र विशेषता रहेको नेवार संस्कृति अरू संस्कृतिभन्दा पृथक रहेकाले सबै मिलेर संरक्षण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। 21 राष्ट्रिय ज्यापू दिवस समारोहका लागि निमन्त्रणा दिन बाजागाजा सहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका ज्यापू संस्कृति विकास कोषका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री ओलीले नेवार समुदायमा प्रचलित बाजागाजा र सगुन सहित निम्ता गर्ने अलग संस्कृति लोभलाग्दो र संस्कारयुक्त भएको बताउनुभयो।
दुनियाँमा यस्तो प्रकारको संस्कृति अन्यत्र पाइँदैन। यथार्थमा नेवार संस्कृति, नेवार परिकार, नेवार पहिरन, यिनका आफ्ना इतिहास छन्, आफ्नो विशेषता छ, आफ्नो पहिचान छ, आफ्नो पन छ। महिलाहरूले वाद्यवादन बजाउने, मुरलीका धुनहरू हाम्रा छोरीहरूले बजाउने यो पुरानो प्रचलनै हो। यो मरी भनेको अरू कहीँ पनि कसैले पनि बनाउँदैन, यो हाम्रो मात्रै संस्कृति। लाखमरी अन्यत्र प्रचलन छैन, निम्ता गर्ने यसो विशेष प्रचलनहरू जुन कुरा यहाँहरूले कायम राखि आउनु भएको छ, हामी सबैले मिलेर यस्ता संस्कृतिहरूको संरक्षण गर्नुपर्दछ, यिनलाई जोगाउनु पर्दछ र उत्थान गर्नुपर्दछ।
ज्यापू संस्कृति विकास कोषले विभिन्न जात्रा पर्व सञ्चालन गर्न र ज्यापू जातिको मौलिक लोक संस्कृति संरक्षण अभियानका लागि आर्थिक सहयोग उपलब्ध गराउन प्रधानमन्त्रीलाई आग्रह गरेको छ। यस अवसरमा ज्यापू संस्कृति विकास कोषका अध्यक्ष मंगल कृष्ण महर्जनले यही मंगिर 30 गते ज्यापू दिवसका दिन काठमाण्डुमा आयोजना गर्ने विशेष समारोहमा प्रमुख आतिथ्यताका लागि परम्परागत रूपमा निमन्त्रणा गर्नुभयो। नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सबै नेपालीको घर घरमा रेडियो नेपाल र नेपाल टेलिभिजनको पहुँच पुर्याउने बताउनु भएको छ। सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपालको आयोजनामा आज पोखरामा आयोजित गण्डकी प्रदेशसँग समावेशी प्रसारण सम्बन्धमा छलफल कार्यक्रममा बोल्दै मन्त्री गुरूङले उक्त कुरा बताउनु भएको हो। छलफल कार्यक्रममा दिएको सुझावलाई मनन गर्दै अघि बढ़ाउने मन्त्री गुरूङले बताउनुभयो। मन्त्री गुरूङले सार्वजनिक संचार माध्यमलाई व्यवस्थित गर्दै जनताको सेवामूलक बनाउने उल्लेख गर्नुभयो। सरकारी संचार माध्यमहरू आफ्नो खुट्टामा उभिनुपर्ने बताउँदै उहाँले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सबै राज्यका निकायले विज्ञापन दिन सुझाव दिनुभयो। अनलाइन संचार माध्यममा बढ़ी अराजक भएको मन्त्री गुरूङले बताउनुभयो। सामाजिक सञ्जालमा अराजकता मौलाएको दुर्गा प्रसाई जस्ता व्यक्तिहरू चर्चामा आएको उहाँको भनाई थियो। आगामी 3 वर्षभित्र आईटी क्षेत्रबाट 3 लाख युवालाई रोजगारी सृजना गराउने मन्त्री गुरूङले बताउनुभयो। सरकारले नेपाललाई आईटी हब बनाउने उहाँले बताउनुभयो। रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले सार्वजनिक प्रसारण संस्थाको मर्म अनुसार संघीयताका आधारमा रेडियो नेपालको पुनर्संरचना अघि बढ़ेको र आगामी दिनमा प्रसारण पहुँच र प्रसारण सुधार अघि बढ़ाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकी प्रदेश पोखराको समन्वयमा भएको कार्यक्रममा विभिन्न समुदायका व्यक्तिसहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। नेपाली कंग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्रजातन्त्रको पहिलो उपलब्धि रेडियो नेपाल भएको स्मरण गर्दै सबैको मेरो भन्ने बनाउन सुझाव दिनुभयो। नेपाल मगर संघ गण्डकीका अध्यक्ष तारामाया मगरले समय अनुसार रेडियो परिष्कृत हुन नसकेको गुनासो गर्नुभयो। तमु धिम नेपालका अध्यक्ष हुम बहादुर तमुले रेडियो नेपाललाई प्रविधिको अधिकतम प्रयोग गर्न सुझाव दिँदै राष्ट्रभाषाको प्रवर्धन गर्न आग्रह गर्नुभयो। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारी एवं सांसदहरू विरूद्ध दायर अदालतको अवहेलना निवेदनमा सम्बन्धित प्रमाणहरू पेश गर्न आदेश दिएको छ। न्यायाधीशहरू मनोज कुमार शर्मा र निरूप ध्वज निरौलाले इजलासले निवेदनका साथ उल्लिखित विवरणहरूसँग सम्बन्धित कागजात र प्रमाणहरू पेश गर्न आदेश दिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारी एवं सांसदहरूले पोखरामा प्रदर्शन गर्दै आएका थिए। प्रहरीले पक्राउ गरेको र अदालतको अनुमतिमा म्याद थप भइसकेका व्यक्तिलाई रिहा गराउन दबाव स्वरूप सड़क आन्दोलन गरेर अदालतलाई प्रभावित बनाउन खोजेको भन्दै अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गर्नुभएको थियो। अवहेलना निवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई विपक्षी बनाइएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय मार्फतका आठवटा राष्ट्रिय गौरवका आयोजना रहे पनि अपेक्षित प्रगति हुन सकेको छैन। माथिल्लु तामाकोशी जलविद्युत आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएको भए पनि गत असोज 11 र 12 गतेको अविरल वर्षापछि आएको बाढ़ी र पहिरोका कारण हाल आयोजना बन्द रहेको छ। पुनर्निर्माणको काम भइरहेको सो आयोजनालाई शीघ्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ। भौतिक प्रगतिको दृष्टिमा भने सो आयोजना बाहेक अन्य आयोजनाको अवस्था भने अपेक्षित राम्रो छैन। सो मन्त्रालय मार्फत रहेका सुनकोशी मरिड डाइभर्सन बहुद्देश्यीय आयोजनाको सुरुङ निर्माण सम्पन्न भए पनि अन्य काममा उल्लेखनीय प्रगति हुन सकेको छैन। सो आयोजनाको भौतिक प्रगति 37.9% र वित्तीय प्रगति 31.49% बराबर छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा केही दिन पहिले पेश गरिएको विवरण अनुसार सो आयोजनाको बाँधस्थल तथा विद्युत गृहको ठेक्का व्यवस्थापनमा जटिलता देखिएको छ। बीपी राजमार्गबाट हेवी मालसामानको ढुवानी बाँधस्थल तथा विद्युत गृह निर्माण व्यवसायले स्रोत साधन तथा जनशक्तिको न्यून परिचालन गरेका कारण प्रगति हुन नसकेको मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ। कुल 1,22,000 हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा उपलब्ध गराउने र 31.07 मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ। सो आयोजना आर्थिक वर्ष 2085-86 निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। केही दिन यता बढ़ेको चिसोले मुलुकका विभिन्न भागका मानिसहरू प्रभावित भएका छन्। चिसो बढ़ेसँगै रूगाखोकी जरो श्वास प्रश्वास लगायत स्वास्थ्य समस्याहरू बढ़न थालेका छन्। मकवानपुर सहित बागमतीका विभिन्न जिल्लामा रूगाखोकी जरो र श्वास प्रश्वासका बिरामी बढ़दै गएका छन्। मकवानपुरको हेटौडा अस्पताल, चुरेहिल अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप बढ़ेको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ। बहुप्रकोप पूर्व सूचना प्रणाली, रणनीतिक कार्ययोजना तथा पूर्व कार्य प्रोटोकल निर्माण सम्बन्धी प्रदेश स्तरीय गोष्ठी सम्पन्न भएको छ। कर्णाली प्रदेशमा बाढ़ी पहिरो चट्याङ लगायत बहुप्रकोपका विषयमा हिजो सरोकारवालाहरूको सहभागितामा वीरेन्द्रनगरमा गोष्ठी सम्पन्न भएको हो। बाढ़ी पहिरो गएको दुई महिना बितिसक्दा पुनः निर्माण र आवासको व्यवस्था हुन नसकेको भन्दै काभ्रे पलाञ्चोक जिल्लाका पीड़ितले सुरक्षित वासस्थानको माग गरेका छन्। जाडोयाम शुरू भएसँगै सुरक्षित वास आवश्यक पर्ने भएकाले स्थानीय सरकारसँग वासस्थानको व्यवस्था गर्न बाढ़ी पहिरो पीड़ितले माग गरेका हुन्। लामो समयदेखि ओह्रालो लागेको अलैंचीको मूल्यमा यस वर्ष वृद्धि भएसँगै धनकुटाका अलैंची उत्पादक किसान उत्साहित भएका छन्। धनकुटामा अहिले सामान्य अलैंची 90,000 देखि ए ग्रेडको अलैंची 1,10,000 रूपियाँ प्रति मन बिक्री भइरहेको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
अघिल्ला वर्षहरूमा कृषकको उत्पादन सकिएसँगै मूल्य बढ़ने र कृषकको उत्पादन हुन थालेपछि मूल्य घट्ने गरे पनि यो वर्ष भने नयाँ अलैची उत्पादन हुँदा समेत मूल्य नघटेकाले कृषकहरू उत्साहित भएका छन्। 2071 सालमा 1,20,000 प्रतिमन पुगेको अलैची त्यस यता भने निरन्तर ओह्रालो लाग्दै आएको थियो। 2074 सालमा 60,000 ओह्रालो लागेको मूल्य गत पुससम्म प्रतिमन 25,000 रूपियाँले कारोबार भएको थियो। त्यस यता भने अलिअलि बढ्दै गएर करिब 60,000 रूपियाँ प्रति मनसम्म पुगेको थियो। अहिले भने धनकुटामा ए ग्रेडको अलैची 1,10,000 रूपियाँ प्रति मन कारोबार भइरहेको छ। अलैचीको नयाँ उत्पादन शुरू भएपछि पनि मूल्य राम्रो पाउँदा उत्साहित भएको कृषक रत्नबहादुर थापाको भनाइ छ।
जति खेती गरे तापनि भात खान नपुग्ने भयो, त्यसबाट जाने अलिकति फाइदै हुने हो र अहिलेसम्म गरिराखिया छ। पोहोर 7 मन आएको थियो भने अहिले 12 मन जाने भयो त्यस्तै हिसाबमा।
धनकुटामा करिब 4 दशक यता अलैचीको खेती हुँदै आएको छ। धनकुटामा आर्थिक वर्ष 2074-75 230 हेक्टर क्षेत्रफलबाट 134 मेट्रिक टन अलैची उत्पादन भएको थियो। त्यस यता भने विभिन्न रोग किराको प्रकोपको कारण अलैचीको उत्पादन निरन्तर ओह्रालो लागेको थियो, तर अहिले पुनः उत्पादन र क्षेत्रफल बढ्दो छ। आर्थिक वर्ष 2080-81 275 हेक्टर क्षेत्रफलबाट 39.8 मेट्रिक टन अलैची उत्पादन भएको थियो। यो वर्ष उत्पादन अझ बढ्ने अनुमान रहेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राणाले बताउनुभयो।
एक दुई वर्ष अगाडिको भन्दा अहिले बढेको छ, किसानहरू पनि उत्साहित छन्। किनभने यो 79-80 भन्दा 80-81 चाहिँ यसको प्राइस बढेको कारणले किसानहरूले क्षेत्रफल बढाइराखेका छन्।
अहिले धनकुटामा अलैचीबाट वार्षिक करिब 8 करोड रुपियाँ भन्दा बढी रकम भित्रिने गरेको छ। यहाँ उत्पादन भएको सम्पूर्ण अलैची भारत हुँदै तेस्रो मुलुक पुग्ने गरेको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी, नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब अन्तर्राष्ट्रिय समाचार। इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाह बीच युद्ध विराम भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हिजबुल्लाह बीच युद्ध विराम सम्झौताको घोषणा गर्नुभएको हो। यो सम्झौता आजदेखि लागू भएको छ। युद्ध विराम लागू हुन केही घण्टा अघि पनि इजरायली सेना र हिजबुल्लाहका लड़ाकुले एक अर्कामाथि आक्रमण जारी राखेका थिए। गाजामा इजरायलले गरेको आक्रमण विरूद्ध हिजबुल्लाहले इजरायलमा रकेट हमला गरे पछि इजरायलले लेबनानमा पनि आक्रमण शुरू गरेको थियो। त्यसक्रममा दुवैतर्फ ठूलो मानवीय क्षति भएको थियो। अब मौसम। देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो छ। आज बिहान काठमाडौँको न्यूनतम तापक्रम 8 डिग्री सेल्सियस थियो। विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारका कामको समीक्षा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मन्त्री र सचिवहरू सहितको बैठक आह्वान। केही दिन यता बढ़ेको चिसोले मुलुकका विभिन्न भागको जनजीवन प्रभावित। र इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाह बीच युद्ध विरामको सम्झौता। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।